उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन लिएर आएका छौं। कर्णाली ब्लुजको वाचन हामीले गएको साता 14 श्रृंखलासम्म सुन्यौं। 14 श्रृंखलासम्म सुन्दा लेखक र उनका परिवार बसाई सरेर कालीकोटसम्म पुगेको प्रसंग आएको थियो। अब के हुन्छ त, अगाडि सुनौ श्रृंखला 15 पृष्ठ 288। मानमा त तलको गाउँको नाम हो रे, बजारको नाम त खाडा चक्र पो रहेछ। बजार साँगु र पहाडको काँधमा थियो, यता भिर उता भिर, कस्तो अप्ठ्यारो ठाउँ। मैले चिया दोकानमा सुनेको सदरमुकाम पहिला तल गाउँमा थियो रे, एकजना नेताले सदरमुकाम रासकोट सार्ने भनेर यस्तो अप्ठ्यारो ठाउँमा राखेछन्। पछि राजा वीरेन्द्रले कालीकोट आउने भएपछि हतार हतार शालिग बनाएछन्। पछि राजाको शालिग सार्न हुन्न भनेर सदरमुकाम यहीँ बस्यो। एकजना लामो भुवादार कोटमा सजिएका मान्छेले सुनाएका थिए, खाडाचक्र त राजा मलयबम्बको राजधानी हो। भारततिरबाट राजकोट हुँदै खाडाचक्र आइपुगेका राजा मलयबम्बले धेरै वर्ष खाडाचक्रमा शासन गरेका थिए रे। अझै पनि खाडाचक्रको पश्चिम पुछारमा मलयबम्बको दरबारका अवशेष भेटिन्छन्। ती अवशेष ओखल रहेछन्, ठूलो ढुङ्गा मन्दिर र ससानो गुफा। भूकम्प आएपछि भत्किएर गुफा जस्तो भएछ। दरबार छेउछाउ खिङ्रिङ्ग हाँसेका ढुङ्गा भेटिन्थे। प्राय ढुङ्गामा भेटिन्थे मसिना धर्का, पाउको चिन्ह र ससाना खोपिल्टा। मन्दिरले मलाई सबै देखाएको थियो। हजार मान्छे थिए काम गर्ने, मन्दिरले सुनाएको थियो। सयजनाले त एकैपल्ट ओखल कुट्थे। पञ्चदेवल उच्च माविमा मन्दिरेको र मेरो चिन्जान भएको थियो। स्कुल पनि कति टाढा हो, झर्दा आधा घण्टा र उक्लिँदा 2 घण्टा लाग्ने। बाले म कालीकोट पुगेको भोलिपल्ट नै दगुराउँदै लगेर भर्ना गरिदिनु भएको थियो 7 कक्षामा। स्कुल पनि कर्कट पाताले छाएको, कर्कट पातालाई हावाले बेला बेला माथितिर फर्काउँथे। छानो खस्छ कि भन्ने डर सधैँ हुन्थ्यो। स्कुलको छेउमा ठूलो पिपलको रुख थियो। गर्मी लाग्यो भने कर्कट पाताको रातदेखि अत्तालिएका विद्यार्थीलाई सरले त्यसकै छायामा पुर्याउँछन् रे। यो पनि मन्दिरले नै सुनाएको थियो। म भर्ना भएको तेस्रो दिन नेपाली पढाउने सर नाक छोप्दै कक्षा कोठामा बसेका थिए। मलाई त अघिदेखि उक्का उक्का भइसकेको थियो। करिब 60 विद्यार्थीले नाक छोपिरहेका थिए। के गनाएको कसैलाई थाहा थिएन। गन्ध मन्दिरकै टाउकोबाट आइरहेको छ। सबैले अड्कल काटे तर बोलेनन्। मैले पनि उसको टाउकोतिर हेरेको थिएँ। उसको टाउको वरिपरि माखा भुनभुनाइरहेका थिए। उसले तल सुरुवाल, माथि सर्ट, सर्ट बाहिर काखी उद्रिएको रातो स्वेटर लगाएको थियो। कपालले उसका कान छोपेका थिए। कान चाँडीभित्र लुकेको खरायो जस्ता देखिन्थे। सरले एकछिन लामो सास तान्दै सोधे, के गनाएको? मन्दिरेको टाउको, आधा कक्षा कोठाले भन्यो। मन्दिरे झोक्रा आयो, ए मन्दिरे भन त, सरले हाँस्दै सोधे, टाउकोमा के दलिस र यस्तो गना छ? घिउ लाएको, मन्दिरेले भन्यो। टाउकोमा त तेल लाउनुपर्छ, घिउ लाउने हो मुला? अनि सारा कक्षा कोठा गलल्ल हाँस्यो। म पनि हाँसेँ। जा टाउको धोएर आ। सरले भनेपछि मन्दिर लुसुक्क उठ्यो र हिँड्यो। चौथो घन्टीमा बल्ल आइपुग्यो। टाउको धोएर सुकाएछ, तैपनि गन्ध हटेको थिएन, अलि पातलो भनी भएको थियो। त्यही दिन घर फर्काँदा उकालोमा मन्दिरसित मेरो चिन्जान भएको थियो। म हिँड्न सकेको थिइनँ, ऊ मेरा पछि पछि थियो। बाटोमा उसैले सुनाएको थियो, वीरेन्द्र रनिङ सिल्डमा ऊ सधैँ फर्स्ट हुन्छ अरे 300 मिटरको दौडमा। अरू केटाहरूसँग उसको दोस्ती पनि छैन अरे, तिनले उसलाई अङ्ग्रेजीमा नाम काटेर बोलाउँछन् रे, टेम्पले। उसलाई अरू केटाहरूले टेम्पले नामबाट बोलाउँदो रहेछन्। पछि मैले थाहा पाएँ, बजारको पूर्वपट्टि उसको घर छ, बाउ छैनन्। एक्लै आमालाई उनै हेर विचार गर्छ। ऊ बिहान बिहान बजारमा साग र दुध बेच्न आउँछ। उसकै घर अगाडि ठुलो धारा थियो, दोस्ती फाइदा भयो। नुहाउन पाइने, नुहाउन जाँदा भुटेको भटमास र मकै पनि खान पाइने। बिहान बिहान ऊ दुध र साग बेच्न बजार आइपुग्थ्यो। दिउँसो मौका पऱ्यो भने सुटुक्क हाम्रो दोकान अगाडिबाट मलाई इसारा गरेर बोलाउँथ्यो। त्यसपछि ऊ मलाई बजार आसपास जताततै हिँडाउँथ्यो र रमाइला रमाइला कुरा सुनाउँथ्यो, भाषा सिकाउँथ्यो, उकालो र ओह्रालो दगुर्न ट्रेनिङ दिन्थ्यो। एक दिन उसले मलाई बजारको पूर्वपट्टिको अग्लो डिस्को चढायो। डिस्कोमा पुग्न बनाइएको थियो ढुङ्गाका 175 खुट्किला। त्यहाँमाथि ठुलो ढुङ्गो थियो, एउटा घर जत्रो। त्यहाँ बसेर तलको बजार हेर्न उसैले सिकायो। यही ढुङ्गामा बसेर रानीले कपाल कोर्थिन् रे, उसले सुनायो। उनै रानी के मलाई बम्बकी स्वास्ने। साँझ पख पश्चिमतिर डुब्ने घाम, पश्चिमतिरै लहरै ठडिएका पातला पहाड, पहाड सँगसँगै बटारिँदै कटासेतिर हिँडिरहेको कर्णाली मन्दिरे कहिलेकाहीँ रानी ढुङ्गामा बसेर टाढा टाढा हेरेर टोलाउँथ्यो। म पनि टोलाउँथेँ, बाले हामीलाई कहाँ ल्याएको होला। बजार प्रतिमाबाट सुरु हुन्थ्यो। प्रतिमामा सिजन अनुसार सुन्तला र स्याउ थुप्रन्थे। बाटोको दुवैपट्टि लहरै कटासे साउका दोकान थिए, 6-7 दोकान। अलि माथि आएपछि होटलहरू सुरु हुन्थे, जसका प्राय साइनबोर्डमा लजिङ फुडिङको व्यवस्था छ लेखिएको थियो। अझ माथि आएपछि विष्णु टेलर्स, अझ माथि आयो भने सुन्दर नाईको सैलुन। नाई बेला बेला यस्तो धाक दिन्थ्यो, म यो डाँडामा त्यसै आएको छैन, सिडियोले बोलाएर आएको हुँ। अझ माथि आयो भने खम्बाहरूको लहरै होटल र बजारको अन्तमा चौतारो, चौतारोसँगै ताडीका पाण्डेको तरकारी पसल थियो, पसलको छेउमै पानीको धारो। अगाडि जिल्ला प्रशासन कार्यालय, जहाँ हप्ता दिनमा चामलका कुपन लिनेको लाइन हुन्थ्यो, अनि बायाँपट्टि जिल्ला प्रहरी कार्यालय, गेटमा बन्दुक समाएको उभिएको पुलिस, चौकीको बायाँपट्टिको डिस्कोमाथि थियो जिल्ला विकास समिति, छेउमा चौर, चौर पनि एकदम सानो, जहाँ साँझपख पुलिस र बजारका केटा भलिबल खेल्थे। बल पटक पटक उफ्रेर चौकीको छानामा खस्थ्यो। चौरको माथिपट्टि जिल्ला अदालत, अदालतको तालुमा रानी ढुङ्गा, यति थियो सदरमुकाम। सदरमुकामबाट पूर्वपट्टि हिँड्दै गयो भने आइपुग्थ्यो ताडी। त्यही ताडीमा मन्दिरेको मामा घर छ अरे। प्रतिमादेखि चौतारासम्म 4 धारा थिए। ती धारामा 4 कि त आमा कि त म पानीको लाइनमा लाग्थ्यो। बजारको बीचमै दायाँपट्टि हाम्रो दोकान थियो। ड्याक भरिभरि सामान थिए, नयाँ पसल नि त, व्यापार पनि मजाको। अरूको दोकानमा उधारोमा झगडा परेका जति हाम्रैतिर आउँथे। दोकानमा के थिए, के कपडाका थान, चप्पल, जुत्ता, चिनी, गोटा, चुरोट, चाहिने जति सबै। कालीकोटा आएको 2-3 महिनासम्म आमा र मैले ग्राहकको भाषा नबुझेर हैरान। बझै चट्टी छन् कि, ग्राहकले सोधेपछि आमा ट्वाल्ल। कहिले यस्तो व्यापार गरेको भए पो, के मागेका हुन्? आमा मतिर फर्किनुहुन्थ्यो। इन्डियाबाट आएको त होला नि, म अन्दाज गर्थेँ। चड्डी भनेको पो हो कि, म थरी थरीका कट्टु देखाउँथेँ। यी नै ग्राहक हाँस्दै चप्पलका खाततिर देखाउँथ्यो। पसलको भित्रपट्टि 2 कोठा थिए, एउटामा 12 आमा, एउटामा भने भान्सा र म। मेरो कोठाको दायाँपट्टि झ्याल पनि थियो, 12 आमाको कोठामा थिएन। झ्यालमा टाँसेको प्लास्टिक रातभरि फडफडाइरहन्थ्यो। म कहिलेकाहीँ झसँग भिउजिन्थेँ र डरले गुजुल्टिन्थेँ। मन्दिरले सुनाएको थियो, थाहा छ, कहिलेकाहीँ त यो बजारमा रातभरि सेतो फेटा बाँधेको भूत घोडा चढेर घुमिरहन्छ। भूतसित आँखा जुद्यो कि मान्छे ठहरे। बिहान भने छाडा उडाउने गरी हेलिकप्टर आइपुग्थ्यो। उत्तरतिरका डाँडालाई नाग्दै फनक्क घुम्थ्यो र हेलिप्याडमा बिसाउँथ्यो। सारा बजार हेलिप्याडतिर दगुर्थ्यो, कति हेर्न, कति सामान बुझ्न। कहिलेकाहीँ हाम्रा सामान पनि आइपुग्थे, बाले दगुराउनुहुन्थ्यो। हेलिप्याड बजारको पश्चिम पुछारमा थियो, एउटा डिस्कोमाथि। मान्छे स्याँ स्याँ गर्दै डिस्को चढ्थे। ढुङ्गा ओछ्याइएको हेलिप्याडमा धुलो नै धुलो। बस्ने बेला हेलिकप्टरका पङ्खाले धुलो बटार्दै आकाशतिर पुर्याउँथ्यो। छेउको महलको रुखका हाँगा बेसमारी हल्लिन्थे। कति मान्छे त त्यही महलको रुख पछाडि छेरिन्थे। दिनमा 2-3 पल्ट आउँथ्यो हेलिकप्टर, त्यसले खाद्य संस्थानको चामल र व्यापारीका सामान बोक्थ्यो। तिनै हेलिकप्टरले बोकेर ल्याएको चामलका लागि सबै जिल्ला प्रशासनको साँघु र आँगनमा लाइन लाग्थे। एकजनालाई एकपल्टमा 5 चामलको कुपन दिइन्थ्यो, त्यसैले घरका सबै लाइन लाग्नुपर्ने। म कैयौँपल्ट लाइन लागिसकेको थिएँ। उखरमाउलो गर्मीमा मान्छेका पुट्ठामा टाँसिँदै उकुस मुकुस हुन्थ्यो। झन् टाढा टाढा गाउँबाट आएका मान्छे त ठसठसी गनाउँथे, उल्टी होला जस्तो हुन्थ्यो। कतिसम्म भने तिनले बोकेका नोट र तेलले लपक्कै भिजेका नागरिकता पनि नाकछेउ लग्यो भने ठस्छ। दिनभर लाइन लागेपछि कुपन हात पऱ्यो भने खाद्य संस्थानतिर दगुर्नुपर्ने, त्यहाँ पनि लाइन। कति दुःख पाइएको, आमा दिनभर लाइन लागेर घर फर्किँदा मुरमुरिनुहुन्थ्यो, बा चुप लागिरहनुहुन्थ्यो कि त बजारतिर निस्कनुहुन्थ्यो। कस्तो डाँडामा ल्याएको, आमा रातभर कराउनुहुन्थ्यो, भो यहाँ नमस्सम सुर्खेत जाम। बाप बोले पो लालटिनको उज्यालोमा किताबतिर घोटिनुहुन्थ्यो। म पनि छटपटिन्थेँ, डाँडामा त रमाइलो गर्ने कुरा केही पनि छैन। बिहान बिहान चिया पसलमा कर्मचारी ठट्टा गर्थे, यो डाँडो त जेल नै त हो, उता भिर यता भिर कता जानु। मन्दिरले मलाई बजार मात्र डुलाएन, वन पनि डुलायो। ऊ दाउरा लिन जान्थ्यो, म पछि लाग्थेँ। काफल गुराँसका जङ्गल सल्लाघारीमा हिँडाउँदै मन्दिरले मलाई पूर्वतिरको जङ्गलको सन्नाटा चिर्दै काउले खोला पुर्याउँथ्यो। ओसिएको वन माकुराको जालमा अल्झेर काँपिरहेका सल्लाका मसिना पात, सर्याक सर्याक हिँड्न कम्ती मजा थिएन। काउले खोला माथिपट्टिको भिरमा चिरानीले सल्लाका रुख चिरिरहेका हुन्थे, ऊ चिरानीले फालेका रुखका बोक्रा र छेस्का छेस्की डोकोमा हाल्थ्यो। बेला बेला सारा वन थर्किने गरी चिच्याउँथ्यो, उइय उसको उइय पहाडका खोज खोजमा ठोकिएर फर्किन्थ्यो। जब फागुन चैत लाग्थ्यो गुराँस फुलेर वन राताम्य हुन्थे। मन्दिरले मलाई गुराँसका फुल खान सिकायो, फुलका फेद कर्याक्क पारेर टोक्दा टर्रो रस मुखभरि हुन्थ्यो, पछि बानी नै पर्यो। अझ काफल पाक्यो भने त मन्दिरले वनै वन कता हिँडाउँथ्यो कता। काफलका हाँगामा बसेर दिनभरि काफल खायो, हाँगामा बाँदर झैँ झुन्डियो, चिच्चायो। जब असार लाग्थ्यो वन अर्कै हुन्थ्यो, दिनभरि पानी दर्किन्थ्यो, उसुले सारा वन डाक्थ्यो। बजारमा पनि नजिकैका मानिस देखिँदैनथे, आकाशबाट बादल ओर्लेर सबैलाई छोपे जस्तो। मलाई यस्तो मौसम खुब मनपर्थ्यो। रात दिनको झरीले सिउ सिउ चिसो हुन थालेपछि मान्छे काखीमा हात च्यापेर बजारलाई फन्का लगाइरहन्थे। जब झरी उग्रिन्थ्यो मेरी बाबै पहाडका तालु सिरक ओढे जस्तो देखिन्थे, पूर्वपट्टिको चुली मालिकाको तालु हिउँले भरिन्थ्यो, जता हेऱ्यो त्यतै हिउँ। मलाई बिस्तारै कालीकोटको बसाइ रमाइलो लाग्न थाल्यो। मङ्सिरको अन्तिम हप्ता म चाँडै स्कुलबाट फर्किएँ। उकालोले न्याक्नुसम्म न्याकेको थियो, मन्दिरलाई ताडी जानु थियो मामा घर। बाटोमा अलमल भएन, दोकानमा मान्छे थिएनन्। आमा कता जानुभएछ? बाले दोकानभित्र घोप्टो परेर केही लेखिरहनु भएको थियो। एउटा मान्छेले काउन्टरभित्र छेउमा बसेर हेरिरहेको थियो भने अर्कोले काउन्टरमाथि अडेस लागेर। म काउन्टरभित्र छिरेँ, बाको छेउमा टुसुक्क बसेँ। बाले चेकमा केही लेखेर साइन गर्नुभयो र छेउको मान्छेलाई दिनुभयो। उसले हाँस्दै लियो र कोटको भित्री जेबमा घुसार्यो। ल त बाजे, उसले काउन्टर छेउका काला जुत्ता लगाउँदै भन्यो, अहिले बैङ्क जान्छु, पछि भेट्छु, केही पऱ्यो भने दुःख दिम्ला, बाले भन्नुभयो। त्यो मान्छे बाहिर निस्क्यो र बैङ्कतिर दगुर्यो। साउजी त्यति धेरै पैसा किन दिनुभएको? काउन्टरमा अडेस लागेकाले सोध्यो। मैले पनि देखिसकेको थिएँ, बाले त 1.5 लाख दिनुभएछ। दिन मन लाग्यो, दिएँ। ती त्यति गतिला छैनन्, त्यसै दिएको होइन, बाले हाँस्दै भन्नुभयो, घर किनेको ए भन्दै त्यो मान्छे पनि गयो। म ट्वाल्ल परेँ। बा मलाई हेर्दै एकछिन मुसु मुसु हाँस्नुभयो, म लजाएँ। बा खुसी हुनुहुन्थ्यो, चारैले थाहा हुन्थ्यो। चिया खान्छस्? बाले सोध्नुभयो। म चिया दोकानतिर दगुरेँ। सुन त, म टक्क अडिएँ, बा पसल अगाडि उभिनु भएको थियो। समस्या पनि भन् त। माथि बसेका को हुन्? कोही छैन त, देख्दिनस्? बाले छटपटाउँदै भन्नुभयो, हेरिराख्या छन् त। बाले कर्कर्ती खुलेका आँखा बन्द गर्नुभयो। के देख्छन् खै यिनले? आमा मतिर हेर्दै फतफताउनु भयो। रातभरि म झ्यालतिर अडेस लागेर निधाएको थिएँ, आमा बेडमा टाउको राखेर। बा राति छटपटाउनु भएन, बाको निधार र कम्बर चड्किन छाडेको थियो। कहिलेकाहीँ बरबराउने बा छटपटाउनु पनि हुन्थ्यो, औँला भाँच्दै हिसाब गर्नुहुन्थ्यो। के हिसाब गरेको हो? एकपल्ट आमाले सोध्नुभयो। केही होइन, बाले यसरी हिसाब नगरे हुन्थ्यो मलाई लाग्थ्यो, किनभने धेरै सोच्दा दिमागमा असर पर्छ। डाक्टर नन्दन भन्थ्यो, नर्मदा भन्थे। घाम आकाशको बीचमा आइपुग्यो, झ्याल बाहिरका छायाहरू पुड्का हुँदै गए। कर्कस आवाज भएकी नर्स सुरुचिले आएर सोधी, केही खुवाउनु भयो? खुवाएको त केही थिएन। आमाले एकैछिनमा स्याउको जुस र एक गिलास दाल ल्याउनु भयो। बाको कञ्चरको मोटो नसा बिस्तारै फ्याट फ्याट गरिरहेको थियो। नसा पनि जुगो झैँ फुल्दै गएको थियो। आमाले एकछिन त्यो नसा सुमसुमाउनु भयो र झुक्दै गिलासको बिट पाइपको मुखमा के ढल्काउनु भएको थियो। बा छटपटिनु भयो, नहाल खान्न। नखाएर हुन्छ? नहाल भनेको? बाले नराम्रो शब्द बोल्दै दारा केट्नु भयो। म चुपचाप उभिरहेँ। कहिले सुख दिएनन् छि, आमा स्टुलमा थेचारिएर झोक्राउनु भयो। म रुन्ची अनुहार लाएर आमातिर हेर्न थालेँ। आमाका गालामा हड्डी पनि बढ्न थालेका थिए। अनुहारको छाला पनि निचोरेर सुकाएको लुगा चाहिँ जताततै खुम्चेको थियो। अचानक बाले आमाको पीडामा अर्कै प्रहार गर्नुभयो। एउटा पाइप मरेको सर्प चाहिँ ढोकातिरको भित्तातिर बत्तियो, ठोकियो र भुइँमा पछारियो। हामीले आत्तिँदै बातिर हेऱ्यौँ। बाको नाकमा पाइप थिएन, बुच्चो थियो। लौ त्यसैमा हाल, नाक सुमसुमाउँदै बा चिच्याउनु भयो। हामी अबेरसम्म मौन रह्यौँ। अनिद्राले रन्थनिएका मेरो आँखाका डिल डिलमा काला तब्बा फनफनी रिग्न थाले। हाम्रो मौनतालाई चिर्दै बालक बेसमारी रोयो। छोटको चिच्यायो। डाक्टर र नर्स उसको बेडतिर दगुरे, सिरिन्ज कोपे। छोटको निदायो। आमा चुपचाप खाना खान जानुभयो, चुपचाप फर्किनु भयो। मैले पनि चुपचाप सेलरोटी चबाएँ। बिजुली होटलकी साउनीले न त केही सोधी, न त मैले केही भने। बा अबेरसम्म निदाउनु भयो। जब उठ्नुभयो आँखामा छिपछिप पानी भरिए। पुलुकको छेउमा टोलाइरहेकी आमातिर हेर्नुभयो। हेर, मैले तँलाई खुब दुःख दिएँ है। बा भक्कानिनु भयो, हेरिराख, मर्न त तेरै काखमा मर्छु। मेरो ज्यान सिरिङ्ग भयो। के भनेको त्यस्तो? आमाले आफ्नो हात बाको निधारमा राख्नुभयो। बाले माफी पाउनुभयो। 2:30 बजेतिर अचानक वार्ड सल्भर आयो। झोक्राइरहेका कुरा झुरुक्क उठे। सबैका आँखामा आशाको चमक देखियो। डाक्टर मुहम्मद आउँदै हुनुहुन्छ। हतारिँदै वार्ड पसेकी सुरुचिले भने, कागजपत्र ठिक पार्नुहोस्। छेउका कृष्णजीको अनुहार उज्यालो देखियो। आमा काँपेका हातले ड्रयरमा कोचेर राखेका पर्चा पठ्याउन थाल्नुभयो। बाको अनुहारमा पनि झ्यालबाट घामको एक धार पोखियो। पछाडि सेतै सेता कपडाधारी विद्यार्थी थिए, अघिअघि थिए डाक्टर मोहम्मद। डाक्टर नन्दन उनको दायाँ कुमतिर टाँसिएर आइरहेको थियो। डाक्टर मोहम्मद उमेरले अलिकति कुप्रेका थिए। उनको तालु भर्खरै जन्मेको बालकको जस्तो मुडुलो थियो। हातको घडी टलक टल्किरहेको थियो। निला धर्का भएको सेतो सर्ट, निलो प्यान्ट र कालो जुत्तामा थिए उनी। उनी हाम्रो बेडतिर हुलमुलसहित सोझिए। आमा र म झ्यालतिर उभियौँ। व्यग्रतापूर्वक हेर्न थाल्यौँ, अब के गर्छन् डाक्टर मोहम्मद? बेडलाई डाक्टर मोहम्मद, डाक्टर नन्दन र विद्यार्थीहरूले गरे। डाक्टर मोहम्मदले बालाई निहाले। बाले काँपिरहेका हात निधारतिर छुवाउँदै नमस्ते गर्नुभयो। डाक्टर मोहम्मद उमेरले त बाभन्दा जेठै हुँदा हुन्, तैपनि अनुहारमा गहिरो तेज थियो, ओठमा बालकको जस्तो मुस्कान। डाक्टर नन्दन डाक्टर मोहम्मदको कान छेउ गुनगुनायो। डाक्टर मोहम्मदले कान ढल्काउँदै सुनिरहे। अनि उनले नसै नसा देखिएको दायाँ हात सुरुचितिर बढाए। उसले हतारिँदै भनी, कागज दिनुहोस् त। आमाले पनि हडबडाउँदै नमस्ते गर्दै कागज दिनुभयो। डाक्टर मोहम्मदले सरसर्ती सबै स्लिप पढे। बाको अनुहार गहिरिएर हेरे। फेरि उनले हात सुरुचितिर बढाए। उसले सुनारको जस्तो सानो घन थमाइदिए। अरू विद्यार्थी 2 कदम पछि हटे। डाक्टर मोहम्मदले अलिकति झुकेर बाका घुँडामा बिस्तारै हिर्काए। डाक्टर नन्दले झुकेर सोधे, केही भयो? नाइ, बाले बिस्तारै टाउको यताउता टल्काउनु भयो। डाक्टर मोहम्मदले घन सुरुचिलाई दिँदै कृष्णजीको बेडतिर बढे। कृष्णजी स्वागतमा उभिए। डाक्टर साहब, आमा छटपटिनु भयो। डाक्टर मोहम्मद टक्क अडिएर पछाडि फर्के। ठिक हुन्छ त? आमाको आवाज काँप्यो। उनी बोलेनन्। डाक्टर नन्दनतिर इसारा गरे। ऊ हतारिँदै छेउमा आएर झर्कियो। भर्खरै त हेर्नु भएको छ, पछि थाहा हुन्छ। 15 मिनट जतिमा डाक्टर मोहम्मदले वार्ड सकेर हुलमुलसहित बाहिरिए। वार्डमा एकछिन मौनता छायो र त्यही मौनतालाई छिर्दै छोटको आफ्नो बेडमा बेसमारी चिच्चायो। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही र स्मार्ट एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तिनाउ एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। छोटकोका दुवै किडनीमा एक वर्ष अघि खराबी देखेको थियो। बाउले लखनऊ लगेर उपचार पनि गराएको थियो अरे। छोटकोको बेड नजिक झोक्राइरहने आफन्तहरूलाई थाहा थिएन छोटकोका किडनी किन खराब भए। उसले जाँड पनि खाँदैन थियो अरे। लखनऊबाट ठिक भएर फर्केपछि छोटको दिनभर रागा लिएर बन जान्थ्यो। लडियामा दाउरा ल्याउँथ्यो। कहिले फिल्म हेर्न नेपालगञ्ज आइपुग्थ्यो। उसले व्यापार पनि थालेको थियो तरकारीको। सिजन अनुसार ऊ काउली प्याज टमाटर आलु र अदुवा रोप्थ्यो दुई कट्ठा जमिनमा। तीन कट्ठा जमिन त उसकै किडनीले बेचेर खाए यस्तो उसको बाउ सोच्थ्यो। दस महिना अघि उसले बिहे पनि गर्यो। कान्छो बाउले केटी खोजिदिएको थियो अरे। दाइजोमा उसले साइकल पनि पाएको थियो। त्यसकै डन्डीमा स्वास्नी राखेर ऊ नेपालगञ्ज फिल्म हेर्न आइपुग्थ्यो उखरमाउलो गर्मीमा पनि। तर बिहेको एक महिनापछिदेखि नै छोडकोलाई चक्कर लाग्न थाल्यो। उसले साइकल चढ्न छाड्यो। साइकलको चेनमा खिया भरिँदै गयो। स्वास्नीसित पनि जिस्किन छाड्यो। ऊ दिनभर बुकुरा पछाडि धुमधुम तिँदै बस्यो। उसले टाढाको चिज पनि देख्न छाडेछ। भन्थ्यो रे मै डुरक चिज नै देख्छु आँखी कमजोर हो गइल। उसको आँखा छेउ काला धब्बा बस्न थालिसकेका थिए। अनुहार पनि निलो हुँदै थियो। कहिलेकाहीँ मध्यरात उसको तल्लो पेट चुम्लेर आउँथ्यो। ब्रुसेट खाइसकेपछि सन्चो हुन्थ्यो। त्यसपछि ऊ दिनभरि ओछ्यानमा पल्टिरहन्थ्यो। दस दिन अगाडि धर्मराउँदै आँगनमा निस्केको छोटको बेसमारी पछारियो। मुखबाट फिज निकाल्यो। उसको बाउले के सोच्यो कुन्नी बोलेन रे। रातभर भने छोटको ओछ्यान छेउ बसिरह्यो। त्यही दिनदेखि नै छोटको बिरालो झेरुन थाल्यो हे गर्दै। भोलिपल्ट नै काका र बाउले लडियामा सुतार अस्पताल ल्याइपुर्याएका थिए। इमर्जेन्सी वार्डमा एक रात बसेपछि ऊ आइपुगेको थियो हाम्रै छेउमा विज्ञान किताबको अस्थि भन्जर चाहिँ। अस्पताल आइपुगेको पाँच दिनपछि अलि अघि डाक्टर मोहम्मदसित गुनगुन गरेपछि डाक्टर नन्दनले भनेछ एक दिनमै लखनऊ पुर्याऊ नत्र बाँच्दैन। त्यसरी छोटको झन् चिच्याउन थालेको थियो। उसलाई थाहा थियो उसको बाउसित पैसा छैन र एक दिनमै ऊ लखनऊ पुग्न सक्दैन। उसले अघि भर्खरै भनेको थियो रे माई मै मर जाइठु। यही कुरा उसकी आमाले मेरी आमालाई सुनाए कुनामा टुक्रुक्क बसेर। किनभने आमाले उसकै भाषामा सोध्नुभएको थियो कहाँ होइल टुहर छाओ। छोटको दिनभरि नै कराइरह्यो मारडेम मारडेम। डाक्टरले कृष्णजीलाई के भन्यो थाहा छैन। उनी दिनभर नाबालक छोराको कपाल सुमसुमाउँदै बसिरहे। साँझपख बाको घ्यार घ्यार बढ्न थाल्यो। बाले प्रयास त गर्नुभयो तर खकार्न सक्नु भएन। ज्वरो 105 पुग्यो। जाँच्न आइपुगेकी नर्मदा पनि अत्ता लिए। के हुन थाल्यो फेरि आमाले मूर्छा परुला चाहिँ गर्नुभयो। बचे नआतिनुहोस् नर्मदाले भनी आतेस नमानेर हुन्छ। बाको रुद्रघण्टी क्लिक 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 हलिन थाल्यो। हातहरू थरथराउन थाले। रेडियोको भोलुम चाहिँ बाको घ्यारघ्यार बढ्दै गएर हाम्रा कानभित्र बन्दुक चाहिँ पड्किन थाल्यो। अभ्यारसम्म यताउता गरेपछि नर्मदाले डाक्टर बोलाएर ल्याए। डाक्टर नन्दन थकित देखिन्थ्यो किनभने उसले बाको छेउमा आएर हाई गर्यो। अक्सिजन कम भयो जस्तो छ। उसले बालाई एकछिन निहालेर भन्यो। नर्मदा हतारिँदै गएर ठसठसिकन्दै अक्सिजनको सिलिन्डर लतार्दै ल्याए। डाक्टरले ख्याप्प बाको नाक र मुख छोप्ने मास्क लगाइदियो। बिस्तारै मास्क सासले तमिलिँदै गयो। चिन्ता नगर्नुहोस्, निद्राले झुलिएको आवाजमा डाक्टरले भन्यो। पौने 11 पनि भइसकेको थियो। डाक्टर गयो, नर्मदा पछि लागि, तर एकैछिनमा आइपुगे। मलाई एउटा स्लिप दिए, चाँडै ल्याउनुहोस्। आमाले फुस्रा आँखाले नर्मदालाई हेर्नुभयो। आमाको आँखामा प्रश्न थियो। बजै, नर्मदाले भने, बाजेलाई त निमोनिया भयो जस्तो छ। रात दिन सलाइन चढाएपछि हुने त भने निमोनिया। आमा च्याठिएर थुचुक्क बस्नुभयो। के आइलागेको हो? अब त सलाइन चढायो भने बाको निमोनिया र दम बढ्छ। सलाइन झिक्यो भने टाउको बेसमारी चड्किन्छ। मेरा बा कुन फन्दामा पर्नुभयो? मेरा बा जस्तो दुःखी यो संसारमा कोही पनि छैन। बा खुसी हुनुहुन्थ्यो घर किने भनेर, तर घर गतिलो भए पो। झमझम पानी के परेको थियो। पानी त चुइनै थाल्यो, सामान भिज्न थाले। आमा पानी चुइयो, म माथिबाटै कराएँ। हतार हतार आमा आउनुभयो। भित्ताभरि पानीका धमिला धर्का थिए। तुरतुर पानीका मसिना धारा छानाका चाख्ला ढुङ्गाबाट तप्किरहेका थिए। हतारमा भित्र छिर्दा आमा ढोकामा बेसमारी ठोक्किएरै थचक्कै बस्नुभयो। आमाका आँसु निस्किए। म हाँसौँ कि के गरौँ? यही किन हाँस्छस्? आमा बम्किनुभयो। छाम त ठुलै घाउ भयो कि के हो? म तप्किरहेका पानी छल्दै आमाको छेउ पुगेँ। टाउको छामे, जा, टुटुल्को पो उठेछ, एकदम तातो टुटुल्को। कस्तो, जहाँ गए पनि चुइने छानो, रुन्ची स्वरमा आमा कराउनु भयो। घर किन्दा सोध्नु त पर्छ, आफूलाई जे लाग्यो त्यही गर्ने। छि, बा दोकानमा भए पो सुन्ने। के हेर्या छस्? आमा निहुँदै उठ्नुभयो। जा बाल्टीले। म किला ठोकेको सानो भर्याङ टेक्दै तल झारे। भर्याङको पनि केही भर छैन, कहिले भाँचिन्छ। दोकानबाट दुई तिनवटा बाल्टिन बोकेर माथि उक्लेँ। बाल्टिन एकनास पानीको धारमा बज्न थाले। एउटा चिनीको बोरा त कामै नलाग्ने गरी भिजेको थियो। अरू सामानका थुप्रा थुप्रीमा आमाले प्लास्टिक खापिदिनुभयो। कुटाइमको झरीमा त यस्तो हाल छ, बर्खामा के होला? घर पनि कस्तो, एक तलाको। माथिल्लो तलालाई त के तला भन्नु? ढोका छेउ 4 फिट अग्लो, तर पुछारतिर निउरिँदै गएको। त्यही भएर पुछारमा बाले कटासेबाट ल्याएका बाकस राख्नुभएको थियो। जहिले पनि माथिल्लो तला उक्लिँदा बाटैमा ढोकैमा टाउको ठोकिन्थ्यो, टुटुल्को उठ्थ्यो, रौँ पनि अल्झेर चुडिन्थे। हामीभन्दा अघि बस्नेहरूको पनि खुब टाउको ठोकिँदो रहेछ। छानाका चेपचेपमा लामा लामा रौँ अल्झेका थिए। अब भने आमाका र मेरा रौँ अल्झिने पालो। बा त माथि आए पो, एकपल्ट ठोकिएपछि कमै माथि उक्लिनुहुन्थ्यो। छानो पनि कहिले खस्छ जस्तो छ। कहिले काहीँ त गुलाबी कन्छुत्ला भेटिन्थे, कतिपल्ट त ग्राहकले नै मारिदिएका थिए। घरमा सरेको एक हप्ता जति त म माथि नै सुतेँ। कन्छुत्ला भेटिन थालेपछि आमाले निराउरो आवाजमा भन्नुभएको थियो, माथि नसुत अब। पसलको पछाडि ठुलो आलमारी अगाडि सारेर पछाडि बाले एउटा पलङ राखिदिनु भएको थियो। पलङ छेउको सानो झ्यालबाट पारी पारीका डाँडा देखिन्थे। खडेरीमा डाँडामा लागेको आगो मध्यरातसम्म टोलाउँदै हेर्थे। लहरै राको बालेर मान्छे हिँडे जस्तो लाग्थ्यो। झ्यालबाटै पर डाँडाको फेदमा कर्णाली पनि देखिन्थ्यो। मध्यरातमा सुसाए जस्तो लाग्थ्यो। पछि पो थाहा पाएको थिएँ, सुसाउने बतास होइन, कर्णाली हो। बतासले छानामा बाँधेका प्लास्टिक फडफडाउँथे। आकाश छ्याङ्ग खुलेका बेला डाँडाको टुप्पी टुप्पी हिँडिरहेको चन्द्रमा देखेर म अबेरसम्म टोलाउँथेँ। कटासेको सम्झना आउँथ्यो, दिदीको झझल्कोले अठ्याउँथ्यो। अझ शर्मिलाको सम्झना आयो भने त रातभरि निदाउन सक्दिनँ थिएँ। कहिलेकाहीँ आमा थाहा पाउनुहुन्थ्यो, निद्रा भरिएको आवाजमा कराउनुहुन्थ्यो, ऐ सुत, कस्तो छटपट गरेको। सरकको आवाज पनि आमाले सुनिहाल्नुहुन्थ्यो किनभने बा र आमा आलमारीको बाहिरपट्टि दोकानमै सुत्नुहुन्थ्यो। म पनि त बाको खोकेली निद्रामै झस्किन्थेँ। घरको पछाडिपट्टि एउटा सानो कोठा थियो, भान्सा कोठा। धुवा निस्किने एउटा सानो टोडको थियो, तर धुवा बाहिरतिर जाँदैन थियो, बरु पुत्ताउँदै दोकानसम्म आइपुग्थ्यो। आमालाई चिन्ता थियो, धुवाले कपडा बिगार्छ। आमालाई अर्को पनि चिन्ता थियो, बर्खा लाग्यो भने भित्ता भत्किन्छन्, किनभने घरको दाहिने भित्ता बिचबाट मसिनो गरी चिरिसकेको थियो जसलाई ससाना ढुङ्गाले पुरिएको थियो। बा भन्नुहुन्थ्यो, के भत्किँदो हो, ढुङ्गाको घर के कमजोर होला? घरले घरको साउले भनेको थियो अरे, यो भित्ता चर्केको 5 वर्ष भयो, अब अरू चर्किन्न, जग भासिने डर छैन। एक रात आमा खुब कराएपछि बाले भन्नुभएको थियो, चिन्ता नगर, अर्को वर्ष यसलाई भत्काएर नयाँ बनाउनुपर्छ। बाले हिसाब किताब पनि गरिसक्नु भएको थियो, पैसा कति लाग्छ भन्नुभएको थियो, सिमेन्ट र सरिया त सुर्खेतबाटै ल्याउँछु। घरमा टोयलेट थिएन, म घर पछाडि झाङ्गेका सिस्नु छल्दै ओह्रालो कुद्दा कैयौँपल्ट झ्याङमा पछारिएको थिएँ। ज्यानभरि फोकै फोका उठेथेँ, तोरीको तेल लगाएपछि बिसेक हुँदै जान्थ्यो, गालामा सिस्नुको थप्पड त कति हो कति। त्यसैले बाले नयाँ घर बनाउँदा टोयलेट पनि बनाउँछु भन्नुभएको छ। जे भए पनि आमालाई कालीकोट बस्न पटक्कै मन थिएन, बेला बेला सुनाउनुहुन्थ्यो बिरामी भइहाल्यो भने त मरिन्छ, अस्पतालमा डाक्टर नै छैनन्, सुर्खेत नै झर्नुपर्छ, बिरामी हुँदा हेलिकप्टर आएन भने के गर्ने। बा भने यस्ता कुरामा चिन्ता गर्नुहुन्थ्यो, कहिलेकाहीँ राति लालटिनको मधुरो उज्यालोमा गफ पनि दिनुहुन्थ्यो, नआत्ती बल्ल त दोकान चल्न लाग्छ, यो माटो हामीलाई फाप्छ जस्तो छ, केही वर्षमै बाटो आउँछ, बाटो आएपछि त यो ठाउँ स्वर्ग बन्छ। लालटिन दिप्ती पाइरहेको थियो, बा ऱ्याकमा अडेस लागेर बस्नुभएको थियो, बाको काखमा साँझ गनेर राखेको रुपैयाँको मुठो थियो। आमा र म भान्साबाट आइपुग्यौँ, म छेउमा टुसुक्क बसेँ, आमाले दोकानको ढोकाभित्रबाट आगो लगाउँदै पानीको लोटा काउन्टरमाथि राख्नुभयो, थाकेर होला खुइया सुस्केर हाल्नुभयो। कति भए, बाको छेउमा बस्दै सोध्नुभयो, 1,80,000। आमा मुसुक्क हाँस्नुभयो, भोलि हेलिकप्टर आउँछ, बाले चस्मा लगाउँदै भन्नुभयो, भोलि नै जानुपर्ला, सामान के चाहिएका छन्? आमाले एकपल्ट सबै ऱ्याकतिर हेर्दै एकछिन सोच्नुभयो, आमाको आँखा फेरि ऱ्याकतिर गए, टिप्नुहोस् बिर्सिनु होला, बाले स्टकोटको माथिल्लो जेबबाट कलम झिक्दै काफी पल्टाउनु भयो। आमाले ऱ्याकतिर हेर्दै नाम फलाक्नुभयो, कलम समाएका बाका हात काफीमा दगुर्नु थाले, मखमल दुई थान, बुट्टावाल, ब्लाउजका कपडा गाढा रातो रङका फिक्का हरिया पनि, सरवाल कुर्ताका पिस बुट्टावाल, पाइन्टका कपडा 3 थान निला, तन्ना 4 पाटे 25 पिस, जाडो आउन लाग्छ 2.5 किलोका सिरक 25 वटा, गोटा 50 किलो, चियापत्ती 1 पेटी, चिनी 2 बोरा, गोल्ड स्टार जुत्ता 50 चोर 28 नम्बरभन्दा माथिका, उनका पन्जा 40 चोर, प्रेसर कुकर 2.5 लिटरवाला 20 वटा, मसिनका धागा 5 वटा 5 बट्टा, तोरीको तेल आधा लिटरका पोकावाला 7 पेटी, नुन 2 क्विन्टल, चाउचाउ 20 पेटी, टाँक आधा किलो मरिच। आमाले यसरी झन्डै 50 थरी सामान टिपाउनु भयो। बजारका कुकुर भोक्न थालिसकेका थिए, बेला बेला गरप गरप बुट बजाउँदै पुलिस हिँडिरहेका थिए, मेरो आँखा निद्राले झोलिएका थिए, तैपनि सुत्न मन लागेको थिएन। सामानको लिस्ट तयार भएपछि बाले पनि हाई गर्दै चस्मामाथि धकेलेर आँखाबाट बगेका पानी पुछ्नुभयो, अनि बाले मात्र हेर्दै भन्नुभयो, मैले शिर निहुराएँ, अनि तँलाई, बाले हाई काट्दै सोध्नुभयो, अनि तँलाई के ल्याइदिउँ त, के भनौँ के भनौँ, रेडियो, मैले भने। मेरो कुरा सुनेर हाँस्दा बाका गाला खुजमुजिए, खुब रेडियो, आमा च्याठिनु भयो, ज्याकेट ल्याइदिनु, जाडोमा फेरि मुटु कमाउँछ, कस्तो ल्याइदिउँ भन् त, लेदरको कालो, मैले भने। बिहानै बाले पैसा प्लास्टिकमा बेरेर पटुकामा बाँधेर हिँड्ने तयारी गरिसक्नु भएको थियो, तर 8:30 बजे हेलिकप्टरले सदरमुकामका छाना फनक्क नाग्यो, कालो चिया गिलासमै आधा छोडेर बाप ब्यागतिर लम्किनु भयो, बजारका मान्छे हेलिप्याडतिर दगुरिरहेका थिए, आमा भान्साबाट दगुरेर आउनुभयो, बाले मतिर इसारा गर्नुभयो, मैले ब्याग उचालेँ, आमा बाका गोडातिर झुक्नुभयो, सुर्खेततिर घडेर हेर्नुहोला, बा हिँड्ने बेला आमाले भन्नुभयो, बा केही बोल्नु भएन, म अघि लागेँ। खाद्य संस्थानको चामल र व्यापारीका सामान भुइँमा पछारेर हेलिकप्टरले पछाडिको ढोका लगायो, पाइलट कुहिरेहरू हेलिकप्टरलाई निहालिरहेका हर्षित मान्छेतिर हेर्दै चुरुट तानिरहेका थिए, अग्ला न अग्ला कालो चस्मा लगाएका तिनले फोटा पनि खिचे। पुलिसले मान्छेको भिडलाई काडेतार बाहिर धकेलिरहेको थियो, मलाई अगाडि जाने आँट आएन, किनभने एउटा पुलिस नामको लिस्ट समाएर बाटोमै उभिएको थियो, उसले नाम हेरेर मात्र भित्र जान दिन्थ्यो, बाको नाम थियो, मेरो काँधबाट ब्याग तानेर काडेतारभित्र जानुभयो, हतारमा मैले ढोग्न नै पाइनँ। लस्करले हेलिकप्टर चढिरहेका मान्छेसँगै बा पनि हेलिकप्टर चढ्नुभयो, एकछिन हेलिकप्टरको काँचको गोलो सिसाभित्र बाको ढाकाटोपी यताउता भयो र छेलियो, हटहट हेलिकप्टरका लामा लामा पङ्खा फनन्न घुमे, धुलो उड्यो, म मेहलको रुख पछाडि छेलिएँ, फुत्त हेलिकप्टर आकाशतिर उचालियो, फनक्क घुम्यो र चिल भयो। जरिलाल हाम्रो दोकान अगाडि एकछिन उभिए, म काउन्टर तलपट्टि निहुरिरहेको थिएँ, देखेनछन्। जब म माथि उठेँ उनी मलाई देखेर खिस्स हाँसे। उनले एउटा गुन्टो बोकेका थिए, उनी त झन् बुढा देखिन्थे, कञ्चटका रौँ झन् सेता भएका थिए। निकै छौ क्या साउजी, आरामै, उनले ढोका छेउको स्टुलमा बस्दै गुन्टो छेउमा राखे, मैलो र ठाउँ ठाउँमा उद्रेको टोपीले पसिना पुसे। बाजा दोकानमा नाइ के हँ, उनले एकपल्ट पसललाई निहालेर सोधे। सुर्खेत जानुभएको छ 15 दिन भयो, बजै कहाँ गिन त, भान्सामा हुनुहुन्छ, मैले काउन्टर बाहिर आएर भने बोलाइदिउँ, उनी बोलेनन्, म भान्सातिर दगुरे। आमा जरिलाल आछन्। भित्ताको धुवा आउने दुलोबाट भित्र च्याउँदै म कराएँ, भित्र बेसमारी धुवा पुत्ताइरहेको थियो। दुलोबाट धुवासँगै आमाको मसिनो आवाज पनि बाहिर निस्क्यो, तर के भन्नुभएको मैले बुझिनँ। आउन लाग्नु भएको छ, काउन्टरमाथि बस्दै जरिलाललाई सुनाएँ। उनी हाँसिरहे, बोलेनन्, धेरै बोल्दैनन्, अचेल भारी पनि त्यति बोक्दैनन्। 6 महिना अघि चिसापानी गएका थिए, आएपछि सुनाएका थिए चिसापानी पनि सुकिगयो, सामान जति खच्चड बोक्दा छन्, हाम्रा दिन पनि साथै बाई गया। घरमा स्वास्नी र उनी मात्र थिए, छोरो इन्डिया थियो, कहिलेकाहीँ भन्थे छोरो पैसा पठाउँदो छ त्यही बजाउँदा छौँ। उनको खेत पनि थियो जसमा माटोभन्दा ढुङ्गा बढी थियो रे, जुम्ला दैलेख माटो, कालीकोट गाँठो, एकपल्ट त यस्तो देउडा पनि सुनाएका थिए। जरिलाल सदरमुकाम आएका बेला हाम्रै दोकानबाट उधारमा कपडा लान्थे, 3-4 महिनापछि आएर तिर्थे। सिरिजिउलामा जजसले हाम्रो दोकानबाट उधारो लान्थे सबैलाई जरिलाले नै चिनाएका थिए, जिम्बा उनैले लिन्थे, बेला बेला पैसा उठाएर ल्याइदिन्थे। बाको पेट दुख्न थालेपछि कुन्नी कथाबाट एक टुक्रा कस्तुरी ल्याइदिएका थिए, बाको पेट ठिक, त्यसैले बाले उनलाई उधारो दिन थाल्नुभएको हो। कहिलेकाहीँ जरिलाल मलाई ओखर ल्याइदिन्थे, आमालाई कोदोको पिठो, रातो चामल। योपल्ट भने जरिलाल 3 महिनापछि आएका हुन्। 3 महिनामै उनी साह्रै बुढो भएछन्। म उनलाई हेर्दै टोलाएँ, थाहा पाएछन्। क्या गद्दा छौ त, उनी हाँसे, स्कुल जाँदा छौ कि नै? 8मा पुगे। पढ साउजी, ठोक, सिडियो बनाउला। आमा चियाको गिलास बोकेर आउनुभयो, जरिलालले हाँस्दै नमस्ते गरे। आमाले एउटा गिलास जरिलाललाई दिनुभयो, उनले अन्कनाउँदै लिए। धेरै दिनपछि आयो त, काउन्टरबाट भित्र छिर्दै आमाले भन्नुभयो। कामै पढ्यौ न त्यही बिह, जरिलालले गिलासको बिट ओठमा टाँस्दै भने। यही पालि चामल लिने काम पढ्यो, पायौ त? दिँदा हुन्, कहाँ दिँदा हुन्। उनी पनि हुन पनि धेरै गाविसको चामल अरूले नै हँसुरी दिन्थ्यो, मन्दिरले भनेको थियो होटेलवालालाई दिँदा छन्। यसपल्ट जरिलालले जम्मा 10 किलो चामल पाएका थिए, त्यसैले त गुन्टो सानो थियो। यसरी हरेकपल्ट चामल लिएर फर्काँदा जरिलाल मुरमुरिन्थे। जैल कहिले यस्तै गरी केही खुल्किदिइन्। जरिलालले चिया सके, गिलास समाउँदै अन्कनाए। आमाले कुरा बुझेर भन्नुभयो, भयो, धुन पर्दैन। उनले स्टुल छेउ गिलास राखे। बजै यसपालि पैसा भएन, उनले एकछिनपछि भने। अर्को पालि ल्याउला त, केही लैजान्छ भने भन। जरिलालले 2 पका नुन, 32 नम्बरका गोल्ड स्टार जुत्ता, 80 बनाउन फलामका टुक्रा छाने, पोको पारे, खातमा मैले नै टिपिदिएँ। जरिलाल तिरुवा सेरेजिउला। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको अर्को श्रृङ्खला लिएर अर्को साता मङ्गलबारको कार्यक्रममा आउनेछौँ। त्यसअघि शुक्रबारको कार्यक्रममा अर्को कुनै गद्य लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।